أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وقال الذين لا يرجون لقاءنا لولا أنزل علينا الملائكة أو نرى ربنا. لقد استكبروا في أنفسهم وعتوا عتوا كبيرا. يوم يرون الملائكة لا بشرى يومئذ للمجرمين ويقولون حجرا محجورا. اور کہا ان لوگوں نے کہا جن کو ہم سے ملنے کی امید نہیں ہے, جن کو اللہ سے ملنے کی امید نہیں ہے, لولا انزل علینا الملائکہ, ہم پر کیوں فرشتے نہیں اترتے, یا ہم اپنے رب کو دیکھ لیں. لقد استکبروا فی انفسہم, یہ متکبر لوگ ہیں, ان کے دلوں میں غرور ہے, تکبر ہے. وعتوا عتوا کبیرا, اور بہت ہی خطرناک شرارت کر رہے ہیں. اللہ کہہ رہے بہت خطرناک شرارت کر رہے ہیں. یوم یرون الملائکہ, اس دن فرشتے کو دیکھیں گے جس دن مجرمین کے لیے کوئی خوشخبری نہیں ہوگی. کہیں گے وَيَقُولُونَ حِجْرًا مَحْجُورًا, وہ لوگ خود کہیں گے روک دیے جائیں ہم سے ان کو, ہٹا دیے جائیں ہم سے. یہ پارا نمبر 19 یہاں سے شروع ہو رہا ہے الحمدللہ. آیت نمبر سورۃ الفرقان کی 21 آیت ہے, 22 آیت آپ کے سامنے پڑھنے کی اللہ نے توفیق دی, اللہ صحیح بات بیان کرنے کی توفیق عطا فرمائے. عرب لوگ لا یرجونا رجع کو دو معنی میں استعمال کرتے ہیں, ایک تو ہوپ امید کے معنی میں اور ایک خوف کے معنی میں. تو گویا اس آیت کا دو ترجمہ مفسرین نے کیا, ان لوگوں کو ہم سے ملاقات کی کوئی امید نہیں ہے, یہ ہمیں ملنا ہی نہیں چاہتے اس لیے کہ ایمان نہیں ہے. یا دوسرا ترجمہ, یہ اپنے رب کی یعنی ان کو ہم سے کوئی ہم اللہ کے ساتھ جو کہہ دو لا یرجون لقاءنا, کوئی خوف ہی نہیں ہے ان کو ہماری ملاقات کا. تمہیں اللہ کو ملنا ہے, کیا جواب دیں گے؟ کوئی خوف نہیں ہے. کیوں؟ اس سے پہلے اس سورت کے اندر میں, سورت الفرقان میں عقائد کو, قیامت کا ذکر, عقائد کو بیان کیا, قیامت کا بیان کیا, نبوت اور رسالت کا ذکر کیا, اور اس نبوت پر, نبی صلی اللہ علیہ وسلم پر, نبی کی نبوت پر ان لوگوں نے, اللہ کی توحید پر جتنے کوشچن کیے اللہ نے ان تمام کا جواب اس صورت میں دیا. جیسے ایک سوال ان کا تھا, یہ کھاتے ہیں پیتے ہیں بازار میں گھومتے ہیں, اللہ نے اس کا جواب بھی دے دیا. اب یہاں سے یہ لوگ کہہ رہے ہیں کہ بھئی جب اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس فرشتے آتے ہیں تو فرشتے ہمارے پاس کیوں نہیں آتے؟ اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس فرشتے آتے ہیں تو ہمارے پاس بھی آ جائیں اور ہمیں بتلا دے کہ یہ اللہ کا نبی ہے تو ہم بات مان لیں گے. صاحب
हम बात मान लेंगे, या कुछ हमें धमकी दे दे, कुछ बतलाए नहीं मानेंगे तो मारेंगे, कुछ तो कहे। हमें कैसे पता चले कि अल्लाह के नबी के पास फरिश्ते आ रहे, हमारे पास आ जाए और हमें कहें। तो सवाल तो वही होगा कि फरिश्ते आएंगे, अगर फरिश्तों की शक्ल में आएंगे तो तुम डर जाओगे, तो जाहिर बात है इंसान की शक्ल में आएंगे तो फिर तुम्हारा सवाल होगा कि ये तो इंसान है, सवाल तो वही होगा। और आगे कहा कि हमारे सामने अल्लाह आ जाए, औ नरा रब्बना, हम अल्लाह को देख ले, कुफ्र और शिर्क करने वाले और उनका यह दावा कि अल्लाह को हम देख ले। नबी मूसा अलैहिस्सलाम ने अल्लाह से कहा, अल्लाह मैं तुम्हें देखना चाहता हूं, क्या कहा, लन तरानी, ये तो कुफ्र शिर्क करने वाले, नहीं कैसे अल्लाह नजर आएगा, वो नबी को मना कर दिया। एक जवाब तो मुफस्सिरीन ने दिया कि इनके सामने इतनी बड़ी किताब कुरान करीम दलाइल के तौर पर है, यही इनके लिए काफी है, फरिश्तों की क्या जरूरत है, यही काफी है कि अल्लाह ने कुरान में बतला दिया तफसील के साथ, तो मान लो कि नबी है। लेकिन अल्लाह जवाब दे रहा है, वो इंसानों की अंदर की बात को बयान कर रहा है कि ये सब बातें जो कह रहे हैं कि फरिश्ते हमारे पास आ जाएं या हम अल्लाह को खुले तौर पर देख ले, लकद इस्तकबरू फी अनफुसिहिम, ये क्यों ऐसा कह रहे हैं, ये मुतकब्बिर लोग हैं, इनके दिल में गुरूर है, तकब्बुर है, ये नबी को मानना नहीं चाहते हैं। और ये ओहदा सिर्फ मिल सकता है जो जिनकी तरबियत हुई हो, तुम्हारी तो कुफ्र और शिर्क में कोई तरबियत ही नहीं हुई है। नबी यूसुफ अलैहिस्सलाम जिनकी तरबियत हुई थी और यूसुफ अलैहिस्सलाम नबी बने, तब जाकर अजीज मिस्र को कहा कि मैं इस बात की ताकत रखता हूं कि मैं हुकूमत कर सकता हूं, यूसुफ अलैहिस्सलाम ने, वो तो इस दर्जे पर पहुंचे हुए थे। मालूम होता है कि अगर कोई आदमी जिसकी तरबियत नहीं हुई हो वो किसी ओहदे का अहल नहीं है। अबू मूसा अशअरी रज़ी अल्लाह तआला अन्हु और उनके साथ कुछ लोग आए, उन्होंने कहा अल्लाह के रसूल हमें फुला फुला ओहदा दे दो, फरमाया तुम ओहदे के काबिल ही नहीं कि तुमको ओहदा दिया जाए, तरबियत जरूरी है, तुम तो कुफ्र करने वाले शिर्क करने वाले, तुमको कैसे ये ओहदा दिया जाए। वतुवन कबीरा, अल्लाह जब कह दे कि इन्होंने बड़ी शरारत की, बड़ी बड़ी शरारत की, अल्लाह जब बड़ी कह दे तो कितनी बड़ी शरारत की होगी इन्होंने, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को कितनी तकलीफ पहुंचाई होगी, इससे अंदाजा कर सकते, कबीरा, बड़ी शरारत की इन्होंने, बहुत ज्यादा। और इससे बढ़कर क्या कह रहे, अल्लाह हमारे सामने आ जाए, यौम यरौन अल मलाइका, हां हां मांगते हो ना, फरिश्तों को देखना चाहते हो, देख लोगे, अल्लाह क्या कह रहे, हां उस दिन देखोगे फरिश्ते को, कब, तुम्हारी मौत होगी तब, मरते वक्त फरिश्ते आते और मरने वाले को नजर आते हैं, सामने बैठने वाले को नजर नहीं आते, आप बिल्कुल वहां कलमा पढ़ा रहे, आपको नजर आता है मलिकुल मौत, कैसे रू लेके चला जाता, अगर नजर आ ही जाता तो फिर ईमान बिल गैब नहीं रहता, फरिश्तों को अगर कोई देख ले तो ईमान बिल गैब नहीं, ये सिर्फ मरने वाले को नजर आता है। मुस्लिम शरीफ की, अबू दाऊद शरीफ, तिर्मिज़ी शरीफ की सही हदीस है, मोमिन की मौत होती है तो उसके पास फरिश्ते जन्नत का कफन, कौन सा भाई, जन्नत का कफन, यानी रेशमी रुमाल, सिल्की क्लॉथ, और जन्नत की खुशबू और मलिकुल मौत के साथ 500 एक्स्ट्रा फरिश्ते, हरेक के हाथ में गुलदस्ता गुलाब का, हर गुलाब अलग कलर का और जन्नत की खुशबू अलग अलग कलर की, कि वो उसकी आंखें फरकती है, वो न मुझे देखती है न आपको, वो उस जन्नत के नजारे करती है कि कब निकले, और फरिश्ते उसकी रूह को ऐसे निकालती है। अल्लाह के नबी ने मिसाल दी आटे की, जैसे आटा हो ना, उसमें से आप बाल को खींच लो पता नहीं चलता है, इस तरह मोमिन की रूह निकल जाती है। फिर ये रूह उसी जन्नत के कफन में सिल्की कपड़े में खुशबू में मल करके बन करके फरिश्ते आसमान की तरफ कैसे ले जाते हैं, एक के ऊपर एक, एक के ऊपर एक फरिश्ते पास ऑन करते हैं पहले आसमान तक, और पहले आसमान के पास अब ऊपर वाले फरिश्ते कहते हैं हमारे दरवाजे से ले आओ, वो फरिश्ता कहता है हमारे दरवाजे से ले आओ, वो कहता है हमारे दरवाजे से ले आओ। इतनी पाकीज़ा रूह है कि फरिश्ते अपने दरवाजे से उसको दाखिल करना चाहते हैं, और ये फरिश्ते फिर उसको अल्लाह के पास ले जाते हैं, फिर ये रूह अल्लाह के सामने अर्श के सामने सजदे में गिर जाती है, और फिर जब इसको दफन किया जाता है तो वही अंदर वाले फरिश्ते कब्र वाले मुनकर नकीर वो रूह लेकर वापस आकर उसको बिठा देते हैं। ऐसे नेक और मोमिनीन के लिए कब्र में जब बिठाया जाता है तो उस वक्त तो उसको असर का टाइम नजर आता है, और कहता है सवाल बाद में कर लेना, असर की नमाज मेरी छूट रही है, मुझे नमाज पर लेने दो। ये मोमिन कहता है कब्र में फरिश्तों को, टाइम को देख। ये मोमिन की रूह के बारे में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने बड़ी तफसील बयान फरमाई है, और काफिर की रूह के बारे में जहन्नम का कपड़ा लाया जाता है और जहन्नम की बदबू लाई जाती है, और फिर उसके पास अब उसको फरिश्ते नजर आते हैं, यद्रिबून वुजूहहुम वअदबारहुम, फरिश्ते उसके चेहरे पर और उसकी पीठ पर मारते हैं कि निकल, तुम फरिश्तों को देखना चाहते थे, फरिश्ते आ गए, आ गए फरिश्ते। उसकी रूह अंदर में भागती है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम मिसाल देते, वहां तो बाल की मिसाल दी, यहां मिसाल देते हैं जैसे कांटेदार झाड़ी हो, कांटेदार एकदम झाड़ी हो, उसमें कपड़ा फंस जाए, उसको कैसे खींचते हैं तो कपड़ा फट जाता है, इस तरह उसकी रूह को पूरे बदन से निकाली जाती है। फिर उस बदबू चीजदार चीज को, जहन्नम की बदबू को उसमें मिलाकर उसको बंद किया जाता है, तो उसको आसमान पर जाते हैं तो फरिश्ते इजाजत नहीं देते हैं, इसको सिज्जीन में ले जाओ, सातों जमीन के नीचे जहन्नम में ले जाओ, ऊपर कोई रास्ता नहीं है सर। यौम यरून अल मलाइका, अल्लाह अल्लाह फरिश्ते कह रहे हैं उस दिन फरिश्तों को देख लेना। अभी क्या फरिश्ते को मांग रहे, भी मान लो अगर फरिश्ते तुम्हारे सामने आएंगे तो ये ईमान नहीं रहा। ये कैसा ईमान, फरिश्तों को देखकर ईमान लाए, फरिश्तों के कहने पर ईमान लाए, अल्लाह को देखकर ईमान लाए, ये तो ईमान नहीं। बुखारी शरीफ में है अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने दीवार में नमाज पढ़ा रहे थे सलातुल इस्तिस्का, तो दीवार में जन्नत भी देखी जहन्नम भी देखी, आगे भी बढ़े और पीछे भी चले गए, आगे बढ़े, साहबा ने पूछा क्या बात हुई, फरमाया मैंने जन्नत को देखा और उसमें अंगूर को देखा, मैंने चाहा कि एक अंगूर का खोशा तोड़ लूं मेरी उम्मत के लिए ताकि कयामत तक खाते रहे, लेकिन मैंने तोड़ा नहीं, क्यों, इसलिए कि मेरी उम्मत का फिर ईमान नहीं रहेगा, ईमान नहीं रहेगा गैब की चीज, और पीछे क्यों आ गए, फरमाया जहन्नम को देखा उसकी गर्मी से मैं पहले सबके करीब आ गया। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को जन्नत और जहन्नम दिखाया गया। जिस दिन फरिश्तों को देखेंगे ना, ला बुशरा, अब तुम्हारी कोई खुशखबरी नहीं भाई, खत्म हो गई, अब जन्नत की भी खुशखबरी नहीं, कब्र के अंदर में भी नहीं, कयामत में भी नहीं। यौमा इज़िल लिल मुजरिमीन, मुजरिमीन उस दिन कहेंगे ہجرن مہجورا اے ویقولون کا لفظ ہے یہاں. ابن کثیر رحمت اللہ علیہ فرماتے ہیں یقولون کی دو تفسیر ہے. ایک تفسیر تو یہ ہے فرشتے کہیں گے, فرشتے کہیں گے کہ آج تمہارے لیے روک دیا گیا, اب کوئی خوشخبری نہیں, جنت بھی نہیں اور جنت سے پہلے کوئی راحت بھی نہیں. جنت کی خوشخبری تو کیا, جنت کی خوشبو بھی نہیں. ویقولون کی دوسرے تفسیر وہ کافر لوگ کہیں گے, ہجر کا معنی ہے, ہجر کا معنی ہے, بہت سارے معنی ہیں ڈکشنری میں, ایک معنی ہے بکواس کرنا, اور ہجر کا ایک معنی ہے عقل کے خلاف کوئی بات کرنا جو عقل میں نہ آئے. ہجر کا ایک معنی ہے حتیم, یہ حتیم جو ہے نا کعبہ کے ساتھ, اور ہجر کا معنی روکنا بھی ہے. حتیم کو ہجر اس لیے کہتے ہیں کہ اس کے اندر سے طواف کرنے سے روک دیا گیا, اس لیے کہ یہ بھی کعبۃ اللہ کا حصہ ہے, تو طواف کرنے والے حتیم کے باہر سے طواف کریں گے, اندر سے ان کو روک دیا گیا, بند کر دیا گیا تاکہ کوئی اندر سے طواف نہ کرے, اس کا طواف ہی نہیں ہوگا. اور ہجر کے معنی بکواس ہے. اب کافر لوگ کہیں گے یہ فرشتے اتنے زیادہ عذاب لے کر آ چکے ہیں, ان فرشتے کو کہیں گے وہ لوگ ہٹاؤ اس عذاب کو, روکو اس عذاب کو, ہمیں عذاب نہ دو, ہم سے دور کرو. وہ قولون یا تو کافر کا قول ہے یا تو پھر فرشتوں کا قول ہے, دونوں کو قول کی طرف اشارہ کیا. ہجرم محجور پردہ کر دیا. وہ قدیمنا, دیکھو لفظ کیسا, وہ قدیمنا, قرآن سمجھنے والوں ہونا چاہیے آئندہ ہم تمہارے پاس آئیں گے, لیکن آئندہ کے لفظ میں مستقبل, فیوچر کے لفظ میں یقین نہیں ہوتا ہے. اللہ نے آئندہ کی جگہ وہ قدیمنا پاسٹ سینٹنس کو استعمال کیا, پاسٹ سینٹنس میں یقین ہوتا ہے, گویا آ گیا. وہ قدیمنا, ہاں اللہ اکبر, کیا کہہ رہے ہیں, وہ قدیمنا, انہوں نے دنیا میں جو نیک کام کیے تھے نا, الی ما عملوا من عمل, جو نیک کام کیے تھے, جتنے بھی نیک کام کیے تھے ان پر ہم متوجہ ہوں گے, ہم دیکھیں گے کیا کیا کام کیا ان لوگوں نے کفر کی حالت میں, پھر ہم کیا کریں گے, دیکھیں گے, یعنی ہم یہ کریں گے, یعنی ہو چکا ہے تمہارے لیے. دنیا میں تم مسافر خانہ بناتے ہو, دنیا میں تم مہمان خانے بناتے ہو, غریبوں کو کھانا کھلاتے ہو, سکول بناتے ہو, ہاسپٹلز بناتے ہو, روڈ بناتے ہو, سب کچھ کرتے ہو, لیکن ہبا منصورا, اس کا کوئی ثواب نہیں ملے گا جس لیے کہ تمہارے پاس ایمان نہیں ہے. سارے اعمال کا دار و مدار ایمان پر ہے, عقیدے پر ہے. اگر ایمان ہے تو اعمال قبول ہے, اگر ایمان نہیں ہے تو اللہ کہہ رہے فجعلناہ ہبا منصورا. یہ ہبا منصورا, ہبا کس کو کہتے ہیں, ڈکشنری میں قرآن لغات القرآن میں لکھا ہے صبح جب سورج نکلنے سے پہلے آپ کھڑکی کے پاس دیکھنا, روشن دان ہونا, اس میں سے اندر میں روشنی آتی ہے, اس روشنی میں ذرہ 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 آپ کو نظر آئے گا اڑتا ہوا بکھرا ہوا, یاد ہے کہ نہیں ہے, اب تو ایسا لگتا ہے جیسے ابھی کبھی دیکھا ہی نہیں آپ لوگوں نے. کبھی مسجد میں صبح صبح آتے نا یہاں, پھر آپ یہ پڑھ لینا, کیا اشراق پڑھ لینا, دیکھ لینا یہیں پر نظر آ جائے گا. وہ ایسی روشن دان سے روشنی آتی ہے, اس روشنی میں ذرہ 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 بکھر رہے اڑ رہے ہیں. ہبا منصورا, پوری زندگی میں جتنے تم نے نیک اعمال کیے ہم ان کو اس ذرے کی طرح کر دیں گے, کوئی فائدہ نہیں, کوئی نیکی نہیں, کچھ بھی نہیں ہوگا, اس لیے کہ ایمان نہیں ہے. اللہ لفظ بھی عجیب استعمال کرتے ہیں, وقدمنا الى ما عملوا من عمل الله فحبط اعمالهم, ہم ان کے اعمال کو ڈلیٹ کر دیں گے, فلا نقیم لهم يوم القيامه وزنا, ہم قیامت میں وزن بھی نہیں کریں گے, کچھ بھی نہیں, ختم, کچھ بھی نہیں ہوگا, اس لیے کہ ایمان نہیں. ایک اور حدیث سنا دوں ذرا ڈر والی ہے, مسند احمد کی روایت ہے, قیامت کے دن ایک آدمی پہاڑوں کے برابر نماز روزے زکات حج عبادت کو لے کر آئے گا لیکن اللہ اس کے اعمال کو ختم کر دے گا, ختم کر دے گا. کیوں؟ فرمایا نبی اکرم صلی اللہ علیہ وسلم نے اس نے حلال کو حلال نہیں سمجھا, حرام کو حرام نہیں سمجھا, حرام کو حلال میں, حلال کو حرام میں مکسڈ اپ کرتا رہا تو سارے اس کے اعمال اس کی وجہ سے ختم ہو جائیں گے. آئی بس سمجھ کر کر یہ حدیث بہت در کی حدیث ہے, یہ مومنین اور مسلمانوں کو کہا جاتا ہے. کہہ رہے ہیں پرشتے یہاں پر اللہ اکبر. وقدمنا الى ما عملوا من عمل فجعلناه هباء منثورا. اڑتی ہوئی خاک, اڑتے ہوئے بکھرے ہوئے ذرات کی طرح ہم ان کے اعمال کو کرتے ہیں. یہاں تک تو جنت کا ذکر تھا, ظاہری بات ہے کہ جب اللہ جہنم کا ذکر کرتے ہیں تو فوراً جنت کا بھی ذکر کرتے ہیں. اگر پہلے جنت کا ہے تو اس کے بعد جہنم کا, اگر پہلے جہنم کا ہے تو اس کے بعد جنت کا ذکر ہے. اصحاب الجنہ, نیک اعمال, اعمال کے قبول ہونے کی تین شرطیں ہیں, یاد رکھو زندگی پر یاد رکھنا, اعمال کے قبول ہونے کی تین شرطیں ہیں. نمبر ایک ایمان, اگر ایمان نہیں تو چاہے پورے مہینے روز, پورے سال, پوری زندگی روزے رکھو, قبول نہیں ہے. ایمان, لا الہ الا اللہ محمد رسول اللہ, اللہ کا شکر ادا کرو اللہ پاک نے ہمیں ایمان ادا کرو. ایمان نمبر دو پر اخلاص, اخلاص. کلہم ہالکون الا العالمون, سارے ہلاک ہو جائیں گے, مولوی بچ جائیں گے. وَكُلُّ عَالِمُونَ هَالِكُونَ إِلَّا الْعَامِلُونَ, سارے مولوی ہلاک. ایکسپٹ جو علم پر عمل کرنے والا ہو. وَكُلُّ عَامِلُونَ هَالِكُونَ, اور سارے علم پر عمل کرنے والے بھی ہلاک ہو جائیں گے. إِلَّا الْمُخْلِصُونَ, جو علم اور عمل کے بعد کیا کرنے والے ہو, اخلاص والے ہو. والاخلاص خطر عظیم, اخلاص پیدا کرنا بھی کوئی آسان کام نہیں ہے. یہ تو امام بخاری کو زیب دیتا تھا کہ انہوں نے پہلی حدیث اخلاص کی بیان کی. ہم جیسے تو 50 پاؤنڈ میں اپنی نیت بدل دیتے ہیں, 100 پاؤنڈ میں اپنی نیت بدل دیتے ہیں. یہ انہی کو زیبا تھا, انہی کو زیبا تھا. سمجھ میں بات آ رہی ہے؟ اللہ کیا کہہ رہے ہیں, اصحاب الجنہ, اصحاب الجنہ, جنت والے اس دن اچھی جگہ میں ہوں گے. مستقر و احسن مقیلا, دو لفظ اللہ نے بیان کر دیے. جاؤ مستقر کے معنی ہمیشہ کی جگہ, جنت میں ہوں گے. و احسن مقیلا, اور مختصر تھوڑی جگہ بھی ان کی آرام کی ہوگی. یہ مکیل کا کیا معنی ہے؟ مکیل کا اصل معنی ہے کیلولا, دعبت صالحین من کیلولا, نیک لوگوں کی عادت تھوڑی دیر دوپہر میں سونا ہے, تھوڑی دیر, یہ نیک لوگوں کی عادت ہے. مجدد الفسانی رحمتہ اللہ علیہ فرماتے ہیں دوپہر میں 10 منٹ کے لیے, چاہے نیند آئے یا نہ آئے, تھوڑی دیر آرام کر لیا, 1000 نفل رکعت پڑھنے سے بہتر ہے. 1000, کیوں؟ نبی اکرم صلی اللہ علیہ وسلم تھوڑی دیر آرام کر لیا کرتے تھے, اور اس کی وجہ کیا ہے, تاکہ رات میں تمہارے لیے جاگنا اٹھنا کیا ہو جائے, آسان ہو جائے. مختصر سنت ہے. جواب میں کہا حضرت مجھ کے 1000 نفل, فرمایا ہاں, اس لیے کہ یہ سنت ہے. یہ کیا ہے؟ سنت ہے. اور ایک سنت تو 1000 نفل کے اس سے بھی 1,00,000 نفل سے بھی زیادہ بہتر ہے. اگرچہ سونے کی بات کہتے ہیں مولوی صاحب بھی یہی سنت نظر آتی ہے. यही सुंदर नजर आते हैं। कैलूला यहां पर मुराद क्या है, वकीला के माना कब्र से उठने से लेकर जन्नत में जाने के दरमियान की जो टाइम है उसको यहां मकीला कहते हैं कि मोमिन तू कब्र से उठेगा उस दिन बहुत घबराहट होगी, बहुत गर्मी होगी, लेकिन तू ईमान वाला राहत में होगा, तुझे कोई तकलीफ नहीं होगी। कैसा होगा? कुरान करीम में एक जगह फरमाया गैर मुस्लिम के लिए वो कब्र से उठने से लेकर जहन्नम में जाने के दरमियान का हिस्सा एक आयत से मिलता है 1000 साल के बराबर एक दिन होगा। और एक आयत में क्या है, 50 अल्फ सना 50,000 दुनिया के साल के बराबर एक दिन होगा। और मोमिन के लिए 3 रिवायत है, कितनी रिवायत है, 3, सारी सही हदीस है। एक रिवायत में मकीला की रिवायत में लिखा है, सारी रिवायत नकल की है, एक रिवायत नकल की जोहर से लेकर असर के दरमियान में जो टाइम होता है इतना टाइम सिर्फ मोमिन को लगेगा कब्र से उठने से लेकर जन्नत के अंदर जाने के दरमियान में। कुछ ज्यादा है, कहां 50,000 कहां 1,000 और कहां मुख्तसर। और एक रिवायत में है असर से लेकर मगरिब के दरमियान 1 घंटे का टाइम होता है, मोमिन तेरे लिए वो अरसा 1 घंटे के बराबर होगा, ये तेरे ईमान की वजह से। और एक रिवायत में है तुझे फर्ज नमाज पढ़ने में जितनी देर लगती है इतनी देर तेरी होगी कि तेरे लिए जन्नत में जाने का फैसला हो जाएगा, कोई तकलीफ नहीं। इसी को अल्लाह कह रहे हैं अस्हाबुल जन्नति जन्नत वाले उस दिन खैरुम मुस्तकर्रा बहुत अच्छी जगह में रहेंगे वह अहसनु मकीला और उनकी कैरुला की थोड़ी देर ठहरने की जगह बहुत अच्छी होगी। अहसन हसन भी नहीं अहसन बहुत अच्छी, और अल्लाह जब अहसन कह दे बहुत अच्छी होगी। हाय अल्लाह के देखो क्या कह रहे वयौम तशक्ककु समा जिस दिन, इसकी भी 2 तफसीर है, जिस दिन आसमान फटेगा बिलगमाम क्या होगा बादलों के साथ वनुज़िल मलाइकत तंजीला और फरिश्ते उतरेंगे। एक तफसीर इसकी ये है, क्या मतलब इसका, यानी इससे कौन सा सूर मुराद है, 2 मरतबा सूर फूका जाएगा इस तरह से बाद मुफस्सिर कहते हैं इससे पहला सूर मुराद है कि पहला सूर फूका जाएगा आसमान फट जाएंगे, हो जाएगा फट जाएंगे और सारे फरिश्ते नीचे आ जाएंगे, ऐसा लगेगा जैसे बादल उतर गया, इतने फरिश्ते उतर जाएंगे जैसे बादल नीचे आ गया, ये तफसीर है। दूसरी तफसीर ज्यादा मुफस्सिरीन बयान फरमाते हैं, वो फरमाते हैं उस दिन आसमान फटेगा नहीं, ये तो पहली तफसीर में कि आसमान फटेगा फिर उसके बाद उसको दुरुस्त कर देंगे फिर दूसरा सूर फूका जाएगा, दूसरी तफसीर ज्यादा मुफस्सिर कहते हैं आसमान को अल्लाह खोल देगा, क्या कर देगा खोल देगा और अल्लाह अपनी नूर की तजल्ली फरमाएगा, वो नूर की तजल्ली बादल की तरह नजर आएगी, उस तजल्ली में फरिश्ते नीचे उतरेंगे। मुहद्दिसीन मुफस्सिरीन हदीस में और बहुत सारी रिवायत है ना उससे ये लफ्ज को लेकर फिर तफसीर बयान करते हैं। इमाम निसाई रहमतुल्लाह अलैह ने एक हदीस बयान फरमाई जहां से इन्होंने दलील पकड़ी गमाम से, बुखारी शरीफ में भी गमाम का लफ्ज है कि दुनिया बनने से पहले अल्लाह कहां थे, वह बुखारी शरीफ, और इमाम निसाई ने भी यही लफ्ज गमाम को इस्तेमाल किया कि जिब्राइल अलैहिस्सलाम आए, मैं रात का जो सफर है उसमें मुख्तसर, आए ले गए चलो बैठो जन्नत की सवारी पर, कहां ले गए, वो सवारी ऐसी थी घोड़े से छोटी डोंकी से बड़ी, सवारी पर बिठाया और 2 फरिश्तों की रहबरी में ले गए, फरमा यहां सल्ले रकात 2 रकात पढ़ लो। अल्लाह के जिब्राइल साहब पूछे तुम्हें पता है क्यों पढ़ी तुमने, फरमाया नहीं, फरमाया ये वो जगह है जो इस्लाम का मरकज बनेगा पहले, यानी मदीनतुल منورہ، یہاں آپ ہجرت فرمائیں گے، وہاں دو رکعت پڑھ لو، پھر آگے چلو، بٹھایا چلے آگے، وہاں یہاں اترو، دو رکعت پڑھ لو، پھر دو رکعت پڑھی، پوچھا یہاں تم نے کیوں نماز پڑھی، تمہیں پتا ہے؟ فرمایا نہیں. کہا یہاں پر یہ طور سینا ہے، یہاں اللہ پاک نے موسیٰ علیہ السلام سے کئی مرتبہ بات کی ہے. پھر بیٹھو، بٹھایا لے گئے، دو رکعت نماز پڑھ لو. فرمایا یہ کون سی جگہ ہے؟ فرمایا یہ بیتلم ہے، بیتلم کہتے نا، بیت اللحم ہے، یہاں عیسیٰ علیہ السلام پیدا ہوئے تھے، یہاں دو رکعت پڑھی. یہاں محدثین فرماتے ہیں جب کوئی نیک آدمی کوئی نیکی کا کام ہوتا ہے یا تو اللہ پاک اس جگہ میں برکت رکھتے ہیں، نہ عیسیٰ علیہ السلام وہاں موجود ہے، نہ موسیٰ علیہ السلام موجود ہے، نہ بھی اللہ کے نبی آتشیب لائے ہیں، لیکن اس جگہ میں کتنی برکت ہوگی کہ امام الانبیاء کو وہاں دو دو رکعت پڑھوائی. معلوم ہوتا ہے نیک لوگوں کی مجلسوں میں بھی برکت ہوتی ہے. پھر کبھی سناؤں، بخاری میں بہت سارے واقعات ہیں برکت کے لیے، اللہ کے نبی کے. پھر آگے چلے اور وہاں پر آپ نے مسجد اقصا میں دو رکعت پڑھائی، اور پھر آسمان پر لے گئے، پہلے آسمان پر آدم علیہ السلام، پھر یحییٰ اور عیسیٰ علیہ السلام، پھر ادریس علیہ السلام، پھر یوسف علیہ السلام، پھر ہارون علیہ السلام، پھر موسیٰ علیہ السلام، پھر ابراہیم علیہ السلام بیٹھے ہوئے ہیں بیت المعمور کے ساتھ ٹیک لگا کر. محدثین فرماتے ہیں بہت عجیب بات، عرش کے اوپر کچھ لکھا ہوا ہے اور عرش کے نیچے بھی لکھا ہوا ہے. عرش کے اوپر لکھا ہے سبقت رحمتی علی غضبی، میری رحمت میرے غضب پر غالب ہے، اور عرش کے نیچے لکھا ہے لا حول ولا قوت الا باللہ. اوپر اللہ نے، اوپر اللہ پاک نے بیان فرمایا کہ میری رحمت غالب ہے، تم لوگ عمل کرو اور عمل اللہ پر یقین رکھ کر کرو، نہ تم میں نیکی کرنے کی طاقت ہے، نہ گناہ سے بچنے کی طاقت ہے، الا باللہ، اللہ کی توفیق سے یقین کے ساتھ تم عمل کرو گے، میری رحمت تم پر کیا ہوگی، غالب آئے گی. ابراہیم علیہ السلام نے بیت اللہ بنایا، انعام کے طور پر اللہ نے بیت المعمور دے دیا، یہاں پر تشریف رکھے اوپر. پھر سدرت المنتہا، یہ آخری بات مجھے بیان کرنی ہے، جو اس حدیث سدرت المنتہا پر اللہ کے نبی فرماتے سب ختم، فرشتوں کا اوپر جانا بھی ختم، اعمال کا جانا بھی ختم، وہی اینڈ ہے، وہی اینڈ ہے. مجھے سدرت المنتہا سے اوپر لے گیا اور وہ بادل تھا، بادل غمام کا ذکر ہے، کیا ہے بادل، اور میں اتنا فکان قاب قوسین او ادنا، وہ دو کمان ہوتی ہے نا، دو کمان، اتنا اللہ سے قریب ہو گیا، اس بادل میں میں نے سجدہ کیا. کیا کیا میں نے؟ وہ اللہ کا نور تھا، اس بادل میں میں نے سجدہ کیا، غمام کا لفظ وہاں پر ہے. پھر کہا سر اٹھاؤ، یہ 50 نماز لے کر جاؤ. پھر وہاں پورا واقعہ ہے، کم کرتے 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 5 رہ گئی. تو وہاں پر غمام ہے، یہاں وہی تفسیر لائے ہیں کہ یہاں مراد کیا ہے، اللہ آسمان کو کھولے گا اور اپنی تجلی نور اتارے گا، اور اس نور کے ساتھ فرشتے اتریں گے، اور وہ نور بادلوں کی طرح نظر آئے گا. یوم تشقق السماء بالغمام ونزل الملائكة تنزيلا الملك يومئذ الحق للرحمن. اس دن خدا ہی کا سچا راج ہوگا. اللہ کیا کہے گا؟ لمن الملك اليوم لله الواحد القهار. تو ایک بات مفسر کیا کہتے ہیں، پہلے سور کے بعد کا مسئلہ، لیکن زیادہ تر کیا کہتے ہیں، دوسرے سور پھونکنے کے بعد کی یہ آیت ہے. اب دنیا ختم، اب اللہ تعالی کہے گا سب للہ الواحد القہار، ایک اللہ ہے، کسی کی حکومت نہیں ہے. وکان یومن، اس دن بھی کافروں کا دن کے لیے بہت خطرناک دن ہوگا، بہت خطرناک. ویوم یعد الظالم علی یدیہ یقول یا لیتنی اتخذت مع الرسول سبیلا، اس دن ظالم لوگ اپنے ہاتھوں کو اپنے دانتوں سے کاٹیں گے، کیا ہو گیا. ایک محاورہ ہے، یعنی آدمی جب غصے میں ہوتا ہے تو کیسا ہوتا ہے، اس کی شکل کیا ہو جاتی ہے؟ وہ لوگ کہیں گے یا لیتنی اتخذت مع الرسول، کاش کہ ہم نبی کو اپنا دوست بنا لیتے. اس آیت کا شان نزول سمجھو. عقبہ ابن ابی معیط، یہ وہ آدمی ہے جس نے نبی صلی اللہ علیہ وسلم کے گلے میں چادر ڈال کر کے آپ کا گلا دبانے کی کوشش کی، حضرت ابوبکر صدیق نے اس کو پش کر دیا اور کیا کہا، اتقتلون رجلا ان یقول ربی اللہ، تم ایسے آدمی کو قتل کرنا چاہتے ہو جو یوں کہتا ہے اللہ ہمارا رب ہے؟ یہی وہ عقبہ ابن ابی معیط ہے جس نے اونٹ کی اوجری ابو جہل کے کہنے پر، نبی صلی اللہ علیہ وسلم مطاف میں سجدے میں تھے، پیٹ پر دارنے والا، یہی عقبہ ابن ابی معیط ہے. یہی عقبہ ابن ابی معیط ہے جس نے دعوت رکھی اور اس میں نبی محمد صلی اللہ علیہ وسلم کو بھی دعوت دی کھانے کی. اللہ کے نبی تشریف لے گئے، کھانا نہیں کھا رہے تھے، فرمایا میں کھانا نہیں کھاؤں گا، کہا اس شرط پر کہ تو مسلمان بن. مسلمان بن تو اس زمانے میں جب دعوت دی جاتی تھی اور مہمان کھانا نہ کھائے تو میزبان کے لیے بڑی رسوائی ہوتی تھی لوگوں کے سامنے، تو اس نے اس کے اپنے آپ کو بچانے کے لیے اسلام قبول کر لیا اور اس نے یوں کہا محمد کی بات سچی ہے، محمد جو کہہ رہے ہیں سچی بات ہے. لیکن اس کے بعد اس کا پکا اور جگری دوست امیہ ابن خلف کو پتا چلا کہ تو صحابی بن گیا، مسلمان بن گیا، نبی کا کلمہ پڑھ لیا، میری اور تیری اب سے کوئی دوستی نہیں، ایک شرط پر جا اور ان کے چہرے پر تھوک، نعوذ باللہ تھوک دے اور یوں کہہ دے میں کلمہ نہیں پڑھتا ہوں، میں اپنے باپ دادا کے دین پر ہوں. یہ آیا اس نے تھوکا، اللہ کے نبی نے اس کے تھوک کو اسی کے چہرے پر واپس کر دیا، جلا دیا اس کا چہرہ. یہ عقبہ ابن ابی معیط کے بارے میں لکھا ہے اس نے اللہ کے نبی کے سامنے ایمان کو ٹھکرا دیا. قیامت کے دن کہیں گے ایسے لوگ، یہ شان نزول یہاں مفسرین نے لکھا ہے، وہ کہیں گے کاش کہ میں رسول اللہ کو اپنا دوست بنا لیتا، میں نے امیہ کو بنایا، میں نے فلاں کو بنایا، اپنے منہ میں انگلیاں ڈال کر روئیں گے، چلائیں گے کاش کہ میں نبی کے طریقے پر چل جاتا تو آج مجھے یہ پریشانی نہ دیکھنی پڑتی. یا ویلتا لیتنی لم اتخذ فلانا خلیلا، تم لوگوں نے شیطان کو دوست بنا لی، یا وہ لوگ جو اسلام سے روکتے ہیں وہ تمام اس میں شریک ہو جائیں گے. اسی لیے کہا ایسے لوگوں کو دوست بناؤ جو تمہارے دین کے کام میں کیا ہے، رہنمائی کرنے والے ہو. اللہ کے نبی صلی اللہ علیہ وسلم فرمایا ایسے لوگوں کی کمپنی میں بیٹھو، ایسے لوگوں کے پاس بیٹھو جس میں دو صفت ہو، ایک تو یہ ہے اس کے کام سے اور اس کو دیکھ کر تمہیں اللہ یاد آ جائیں، اور دوسری بات اللہ کے نبی نے بیان فرمائی اس کی مجلس میں بیٹھے تو تمہارے دینی علم میں زیادتی پیدا ہو. ایسے لوگوں کے ساتھ تم دوستی رکھو تو پھر انشاءاللہ قیامت کے دن تم جنت میں جاؤ گے. اور فرمایا اللہ کے نبی صلی اللہ علیہ وسلم نے تمہارا کھانا متقی لوگ کھائیں. بہت عجیب بات بیان فرمائے، تمہارا کھانا کون کھائے؟ متقی لوگ کھائیں. کون متقی لوگ؟ فرمایا لا تصاحب الا مؤمنا، مومن کے علاوہ کسی کو دوست بنانا نہ بنانا. لا یاکلوا طعامک الا تقیون، تم کھانا کھلاؤ تو متقی لوگ، نیک لوگوں کو کھانا کھلاؤ جب تک تمہارا کھانا اس کے پیٹ میں رہے گا، جتنی عبادت کریں گے اس کا ثواب تم کو ملتا رہے گا. تمہارا کھانا کوئی دشمن کوئی نافرمان نہ کھائے، ورنہ تمہارا کھانا کھا کر جب تک گناہ کرے گا تمہیں اس کا گناہ ملتا رہے گا. یا ویلتا لیتنی، یا اب تو پستانے سے کوئی فائدہ نہیں، لم اتخذ فلاں، ہم نے فلاں کو دوست کیوں بنا لیا، شیطان کو کیوں بنا، فلاں کو دوست، وہ مجھے ڈرگس کی طرف لے گیا، مجھے شراب کی طرف لے گیا، مجھے حرام کی طرف لے گیا، مجھے زنا کی طرف، کیا ہو گیا میرا، موت آ گئی میری گناہوں کے اوپر. لقد اضلنی عن الذکری، اس نے مجھے نصیحت کیا کہہ رہے ہیں، ذکر کے بعد، ذکر سے کیا کہ ایسی بات سے مجھے گمراہ کر دیا، یعنی ایسی ایسی باتوں سے مجھے گمراہ کر دیا، بعد اذ جانی، جبکہ میرے پاس اللہ کی باتیں آ چکی تھی. معلوم ہوتا ہے اذان کی آواز سب سنتے ہیں، کافر بھی سنتے ہیں، یہ دعوت ہے، قرآن سب جانتے ہیں، نبی کو جانتے ہیں، अल्लाह को जानते लेकिन जानबूझकर ईमान नहीं लाते। हर एक के पास ये कानून पहुंचा है, बाद इज्जानी वकान शैतान लिल इंसान खदूला, लेकिन इंसान शैतान ने इंसान को क्या कर दिया भाई, जलील कर दिया। क्या कर दिया? जलील कर दिया। 29 जलील कर दिया। शैतान कहेगा कयामत में, जाओ भाई मैंने तुमको बुलाया नहीं था, मैंने तो एक बार कहा था आज जाओ, आप तो आ गए, लेकिन तुम्हारी मस्जिद में 5 बार कहा जाता था हय्याल सला, तुम नहीं जाते थे, मेरा क्या कसूर है, तुम जानो तुम्हारा काम, चलो शैतान के पीछे जाकर जन्म में जाना पड़ेगा। अब कहेगा या वैलता लैतनी लम अत्तखिद फलानन खलीला, फरीन के मेरा दोस्त, और याद रखो अल मरउ अला दीन खलीलिही, अगर तुम्हें किसी को पहचानना हो उसके दोस्त को देखो कि उसका दोस्त कैसा है, किस मजहब पर है, किस तरीके पर है, तो फिर आप उस आदमी को पहचान सकेंगे। अल्लाह के नबी फरमाते अल मरउ अला दीन खलीलिही, इंसान अपने दोस्त के रास्ते पर होता है। अल्लाह पाक मुझे और हमको, हम तमाम को अमल की तौफीक नसीब फरमाए। या रहमान रहीम या ذا الجلال والاكرام رب اغفر وارحمنا انت خير الراحمين صلى الله على النبي الامي وعلى اله وصحبه وسلم تسليما। अल्लाह तेरे नबी की मोहब्बत में, तेरे कुरान की मोहब्बत में बैठे हैं, इस कुरान का सदका, इस कुरान का वास्ता, इस कुरान का वसीला, तो जितना बड़ा इतना तेरा कलाम भी बड़ा। अल्लाह इस कलाम के सदके हम सब की मगफिरत फरमा, हम सब की मगफिरत फरमा, आल औलाद की मगफिरत फरमा, माँ बाप की मगफिरत फरमा, माँ बाप की मगफिरत फरमा, माँ बाप की मगफिरत फरमा, भाई बहनों की मगफिरत फरमा, अकारिब रिश्तेदारों की मगफिरत फरमा, मुहिब्बीन और मुहसिनीन की मगफिरत फरमा, जितने भी हमसे मुनसलिक है जहां जहां दुनिया में सब की मगफिरत फरमा, पूरी उम्मत की मगफिरत फरमा, पूरे इस मजमे की मगफिरत फरमा, लोग जहां जहां सुन रहे हैं सुनने वालों की मगफिरत फरमा, अफवाफियत नसीब फरमा, इस कुरान को समझने समझाने वालों में से बना दे, कुरान को समझने समझाने वालों में से बना दे और उस पर अमल करने वालों में से बना दे। ऐ अल्लाह और मुत्तकी लोगों में से बना दे, नेक लोगों में से बना दे, आमिले कुरान में से बना दे, आमिले कुरान में से बना दे। ऐ अल्लाह इखलास नसीब फरमा, लिल्लाहियत नसीब फरमा, आज तो बात बात में रियाकारी है, अल्लाह रियाकारी से हमारी हिफाजत फरमा, जहन्नम में जाने वाले सबसे पहले 3 रियाकार होंगे, अल्लाह हमारी हिफाजत फरमा, अल्लाह हमारी हिफाजत फरमा, अल्लाह हमारी हिफाजत फरमा, इखलास नसीब फरमा। ऐ अल्लाह मरते मरते, ऐ अल्लाह पूरी जिंदगी, ऐ अल्लाह दीन का काम करने की तौफीक नसीब फरमा। ऐ अल्लाह मेरे दोस्त अहबाब मुतअल्लिकीन जितने मोहब्बत में इस मजलिसों में बैठते हैं तेरे कुरान की और तेरे नबी की बातों को सुनने के लिए, सबका बैठना कबूल फरमा, सबको अफवाफियत नसीब फरमा, सबको जो भी बीमार हो शिफा अता फरमा, जो परेशान हाल हो सबकी परेशानियों को दूर फरमा। ये लोग अल्लाह तेरे कुरान की मोहब्बत में बैठते हैं, अल्लाह इनकी औलाद में, उनकी नस्लों में अल्लाह हाफिज कुरान पैदा फरमा, आलिम दीन पैदा फरमा, उलमाए रब्बानीन पैदा फरमा, औलिया कामिलीन पैदा फरमा, हमारी नस्लों में ता कयामत इलाहुल आलमीन औलिया कामिलीन पैदा फरमा, उलमाए रब्बानीन पैदा फरमा, हाफिज कुरान पैदा फरमा, आशिक कुरान पैदा फरमा, दाई कुरान पैदा फरमा, आमिल कुरान पैदा फरमा। है अल्लाह, है अल्लाह बीमारों को शिफा अता फरमा, परेशान हालों की परेशानियों को दूर फरमा, घरेलू झगड़ों को खत्म फरमा, आपस में मोहब्बत मुबद्दत नसीब फरमा, औलादों को आंखों की ठंडक बना, औलादों को आंखों की ठंडक बना। ऐ अल्लाह हमारे नासिर भाई जो अब तक स्वीट सेंटर वाले, उनकी घरवाली की मगफिरत फरमा, उनकी घरवाली की मगफिरत फरमा, उनकी घरवाली की मगफिरत फरमा, इलाहुल आलमीन उनकी कब्र को जन्नत का बाग बना, अल्लाह उनके छोटे छोटे बच्चों को सब्र जमील नसीब फरमा, अल्लाह छोटे छोटे बच्चों को इलाहुल आलमीन सिरात मुस्तकीम पर गामजन फरमा, माँ बाप के जाने के बाद बच्चे अल्लाह फिसल जाते हैं, बिगड़ जाते हैं, अल्लाह इनके औलाद की भी हिफाजत फरमा, हम सब के औलाद की हिफाजत फरमा, फितनों से अल्लाह बिगड़ने से, फिसलने से, कुफर से, शिर्क से, कबाइर से हमारी औलादों की हिफाजत फरमा, हलाल खाना नसीब फरमा।
حلال روزی نصیب فرما، حرام سے ہماری ہماری آل اولاد کی حفاظت فرما، ہماری روزی میں برکت نصیب فرما، حلال روزی حاصل کرنے کی صورتیں پیدا فرما. اے اللہ تیرے لیے کوئی مشکل نہیں ہے، تیرا خزانہ بہت بڑا ہے. اللہ ہمیں حلال روزی نصیب فرما. اللہم اکفنا بحلالک عن حرامک واغننا بفضلک عمن سواک. اللہ جو مانگا وہ بھی عطا فرما، نہ مانگ سکے اپنے فضل و کرم سے، اپنے رحم و کرم سے. ان آمین کہنے والوں کی آمین کے ساتھ ہماری دعاؤں کو قبول فرما، ہماری توبہ قبول فرما. وصلی اللہ تعالی علی سیدنا محمد وعلی وسلم اجمعین. رحمت اللہ.